मुक्ति 13 अध्यायको पहिलो खण्ड 1-9 पद अध्ययन गर्ने क्रममा अब्राहमको चाहिँ विश्वासको हिँडाइबाट हामी सिक्दैछौँ। विश्वासको हिँडाइमा चाहिँ के हुन्छ? नम्बर एक, संसारबाट अलग हिँडाइ हो। विश्वासबाट हिँडाइ चाहिँ परमेश्वरसँग टाँसिएरको हिँडाइ हो, पहिलो प्रेम बेरी पाल होइन। अनि अर्को चाहिँ परमेश्वरको हिँडाइमा चाहिँ हामी अरूसितको सम्बन्धमा पनि हामी जहिले पनि मेलमिलापको खोजी गर्ने हिँडाइ हो, त्यो चाहिँ अब्राहमले चाहिँ गरेको देख्यौँ। अनि त्यसबाट हामी के कुरा पनि सिक्छौँ भने अब्राहम ज्यादै उसको एउटा फिक्री थियो, त्यो के भने चाहिँ यहाँ कनानीहरू परिजीहरूले हेरिरहेका छन्, उनीहरूको सामु चाहिँ हाम्रो परमेश्वर सत्य परमेश्वर कस्तो हुनुहुन्छ भन्ने चित्र चाहिँ अथवा तस्विर चाहिँ हामीले धमिलो पार्नुहुन्न, सकेसम्म स्पष्ट हामीले देखाउनु छ परमेश्वर कस्तो हुनुहुन्छ भनेर प्रार्थना गरौँ है। प्यारो परमेश्वर, हामीलाई सिकाउनु सिकेको घडी पनि धन्यवाद छ तपाईँको पवित्र शास्त्रको यो खानी, यो हामीलाई आत्मिक भोजको पुस्तक, अनि हामीलाई गर्नुभएको प्रेम र वास्ता, हामीलाई सुरक्षा दिने यो हाम्रो लडाइँको लागि तरवार, अनि हामीलाई बल दिने यो खँदिलो खानेकुराहरू, तपाईँको आशिष होस् यहाँ एकलाई। धन्यवाद छ पिता, यहाँ प्रियजनहरू जो इच्छा गर्दै आउनुभएको छ उहाँहरूलाई तपाईँले नै तृप्त पारिदिनुहोस् र उहाँहरूलाई भित्री मनमा शान्ति र बल दिनुभएको होस् र उत्साह दिनुभएको होस् प्रभु येशूको नाममा, आमेन। अब्राहमले त्यसो गरेकोबाट अर्थात् परमेश्वरको तस्विर, परमेश्वर चाहिँ को हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले एकदम सफा साथ जानुहोस् यहाँ कनानीहरूले परिचयहरूले भनेर उसले चाहिँ त्यो फिक्री गरेकोले बाट हामीले चाहिँ के सिक्छौँ भने हामी पनि त्यो फिक्री गर्नुपर्छ। हामी स्कुलमा पढ्दाखेरि अरूले हेर्दा चाहिँ चर्च जाने हो, त्यो चर्च जान्छ, अनि उनीहरूले के देख्छ हामी, हामीले चाहिँ परमेश्वरलाई चाहिँ सफा साथ देखाउनुहुन्छ। हाम्रो छिमेकमा पनि उनीहरूले हेरिरहेछन्, यिनीहरू चाहिँ क्रिस्चियनहरू हुन्, हाम्रो काम गर्ने ठाउँमा पनि उनीहरूले हेरिरहेको हुन्छ, अनि परमेश्वरले नै हामीलाई चाहिँ यस्तो तरिकाले राखिदिनु भएको छ कि अरूले हेरोस् भनेर राख्नु भएको छ। जसरी इजरायललाई चाहिँ सारा देशहरूले देखोस् हेरोस् भनेर चाहिँ कहाँ राख्नुभयो, उनीहरूको बिचमा होइन त। अनि परमेश्वरले भन्नुहुन्छ तिमीहरू संसारमा छौ, संसारको त होइन तर संसारमा चाहिँ मैले पठाएको छु मेरो साक्षी हुनलाई। अर्को कुरा हामी उत्पत्ति 13 अध्यायमा चाहिँ के देख्यौँ, जब त्यहाँ हामी अलग हौ त भन्ने कुरा अब्राहमले प्रस्तावमा राखे, अब्राहमले नै पहिला रोज्यो त, हेर भतिजो म जेठो परे, म काका हौ, तिमी त मसँग शरण लिँदै आएको हौ, त्यसैले पहिला चाहिँ मैले रोज्नुपर्छ भन्ने कुरा त स्पष्ट छ होला नि लोत। ल अब चाहिँ मलाई चाहिँ यो मन परेछ, यताको जग्गा उताको जग्गा अनि त्यो खोला नाला होइन जङ्गल, अनि तिमी चाहिँ जुन लिए पनि हुन्छ। त्यसो गरे अब्राहमले छैन, अब्राहमको सोचाइ त्यस्तो छैन। अब्राहमले भन्छ तिमीले जुन रोज्छ रोज, दायाँ लियो भने म बायाँ जान्छु, बायाँले पनि दायाँ जान्छु। के देख्छौँ यहाँ, यहाँ के देख्छौँ भने अब्राहम यो चाहिँ विश्वास हो, विश्वासको हिँडाइ चाहिँ के गर्छ भने परमेश्वरलाई रोजाइहरू सुम्पिदिन्छ, महत्त्वपूर्ण रोजाइहरू, परमेश्वर मेरो लागि रोज दिनुहोस् तपाईँले। अनि खास यहीबाट सिकेको थिएँ मैले धेरै वर्ष अगाडि, जब मेरो दाईहरूले चाहिँ अब हाम्रो अंशहरू भाग लाउनु पऱ्यो भन्दाखेरि हुन्छ, अनि ल तिमी कान्छ हो भन्नुभयो मेरो जेठो दाईले दया गर्दै, तिमी कान्छ हो त्यो उताको घर तिमी लिने कि नलिने होइन, अनि मैले धन्यवाद दाई तर तपाईँले नै रोज्नु भएको छ, ए हो र भन्यो। अब के रहेछ भने खै मलाई थाहा छैन है, तर कान्छोलाई रोज्न दिँदो रहेछ है, अनि तैपनि मैले चाहिँ यही सम्झिरहेको थिएँ होइन तपाईँहरू रोज्नुहोस्, तपाईँले जे रोजी पनि हुन्छ मलाई केही पनि समस्या हुँदैन। अनि त्यसरी अनि उहाँहरूले गर्नुभयो, अनि मलाई कहिले पनि पछुतो भएको छैन है, मैले चाहिँ ठिक निर्णय गरेँ भनेर चाहिँ यो वचनबाट मैले पाएको थिएँ। अनि परमेश्वरलाई छोडिदिनु यो रोजाइहरू, यो चाहिँ अब अंशको बारेमा थियो, एकदम निस्वार्थ देख्छौँ हामी अब्राहमको हृदय कस्तो निस्वार्थ छ, ऊ चाहिँ एकदम ठुलो हृदय भएको मान्छे छ, साँगुरो हृदय छैन उसको, फराकिलो हृदय छ, परमेश्वर त्यस्तो हुनुहुन्छ त। अनि त्यसो भए हामी पनि बढ्नुपर्छ, बढ्नु भनेको त एउटा त्यो हाम्रो हृदय फराकिलो जसको लागि पनि ठाउँ छ हाम्रो हृदयमा, परमेश्वरको लागि छ भने मेरो हृदयमा नि हुनुपर्छ। रोजाइहरू चाहिँ उहाँको हातमा छोड्नु भन्नाले चाहिँ एकदम महत्त्वपूर्ण निर्णय चाहिँ एउटा चाहिँ विवाह छ है, विवाह। अनि यो पनि प्रभु अब तपाईँले रोज दिनु भएन भने, तपाईँले मलाई डोराइदिनु भयो भने त मेरो आफ्नै तरिकाले रोज्यो भने त यो त गल्ती हुन्छ हुन्छ, प्रभु तपाईँले मलाई डोराइदिनुहोस् भनेर चाहिँ एकदम डरका साथ, भरका साथ, प्रार्थनाका साथ, सल्लाहका साथ गरिनुपर्ने काम हो। साथै के पेसा रोज्ने युवाहरूलाई चाहिँ अब के गर्ने मेरो जीवनमा, हाम्रो उता भाइहरू छ कतिजना युवाहरू अनि अहिले चाहिँ सिटिभिटीको तालिम आएको रहेछ, अनि मैले भने युवा अवस्थामा तालिम लिनु राम्रै छ, अब बाइबल कलेजको लागि पनि प्रार्थना गर्नु होइन, अब तपाईँले होइन चाहनुभयो भने तर अब उताबाट पनि चाहनु पऱ्यो, अब यदि त्यो भएन भने केही न केही त सिक्नु भनेर अनि हाउस वायरिङ सिक्न गएको छ हाम्रो तिनजना भाइहरू अनि अरू कति तिनजना चाहिँ अब अरू खालको मैले बिर्सेँ प्लम्बिङ हो के हो त्यस्तै जे सिक्न जानुभएको छ, अनि हाम्रो बहिनीहरू चाहिँ झोला सिउन जानुभएको छ उहाँहरू चाहिँ ढाकाको झोला सिउने होइन, अनि पाँचजना जानुभएको छ उहाँहरू चाहिँ अब केही न केही आफ्नै सिप हुनु चाहिँ एकदम राम्रो हो वास्तवमा है। तर म कहाँ यहाँ पुगेँ, अँ ठिक पेसाको कुरा, जब हामीले चाहिँ पेसा रोज्नु छ त्यो पनि प्रार्थना सहित गरिनँ, अनि मैले उनीहरूलाई भने है मैले यो अनि होइन यो मैले सल्लाह दिँदैमा यो गर्नुपर्छ भन्ने होइन नि है, एकजनालाई त फोनै गरेर भने होइन मैले त्यहाँ अप्लाई नै गरौँ भने पनि होइन, खालि यस्तो रहेछ सोच्नुहोस् प्रार्थना गर्नु भनेर मात्र भनेको हो, अङ्कलले भन्यो भन्दा दौडिने होइन नि, प्रार्थना गर्ने पहिला होइन, अनि गरेँ मलाई निश्चित छ भनेर गर्छ ल त्यसपछि ठिक छ है। त्यसैले प्रभुसँग चाहिँ बाट प्रार्थना गर्दै र सल्लाहहरू पनि लिने होइन, सल्लाह लिने अनि त्यहाँ चाहिँ अनि प्रभुसँग हिँडिरहेको हुनु पऱ्यो अनि उहाँले डोर्याउनुहुन्छ, तर उहाँको रोजाई खोज्ने पेसामा अनि जीवनको मेरो काम के हो है, मेरो जीवनमा के गर्नुपर्ने हो म है, यो ठुलो कुरा वर्षौँ मेरो जीवनमा यही प्रश्न थियो, अब पढ्नु थियो पढ्ने काम पनि गरिरहेको छु तर मेरो जीवनको काम के हो प्रभु, यही गरेर बस्नु है अफिसमा, अनि प्रभुकै इच्छा खोज्दै खोज्ने क्रममा उहाँले मलाई क्रमिक रूपमा निश्चयता दिनुभयो तिमी चाहिँ यसो गर्नु भनेर त्यही गरिरहेको छु अहिले। अनि त्यसैले परमेश्वरको काममा मेरो भाग के हो त्यो जान्नलाई पनि आफ्नो रोजाइले त हुँदैन नि, अँ म चाहिँ यो बन्न चाहन्छु म त त्यो बन्न चाहन्छु त्यसरी हुँदैन। पहिलो कुरो ती बाह्रले पनि भन्दैछ उहाँले चाहेअनुसार हरेकलाई शरीरमा अङ्गको रूपमा चाहिँ राख्नुहुन्छ, त्यसो प्रभु तपाईँले मलाई कहाँ राख्नु भएको छ, मेरो भाग के हो म त्यो गर्न चाहन्छु। त्यसैले यस्तो प्रश्नहरू कहाँ होइन, अब्राहमलाई थाहा छैन कहाँ जाने थाहा छैन, कहिले सन्तानै छैन अब वंश भनिरहेछ कहिले पाउने थाहा छैन होला, कसरी त्यो पनि थाहा छैन अब्राहमलाई है, को हुनेवाला हो यो सबै उत्तराधिकारी उसलाई थाहा छैन, किन यस्तो त्यो पनि पुरै थाहा छैन, तर के चाहिँ छ भने अब्राहमको जीवनमा चाहिँ भरोसा छ, विश्वास गर्छ जे थाहा छ त्यो गरिरहेछ अनि गर्नुपर्ने त्यही हो, खास सरल छ एक हिसाबले, त्यस्तो जटिल छैन क्रिस्चियन जीवनमा हामी जिउनलाई अनि उहाँको भाँडो हुनको लागि जे जानेछ चाहिँ गर्नुपर्छ, हामी निष्क्रिय बसेर त हुँदैन, अनि रोजाइमा चाहिँ उहाँलाई चाहिँ अब चाहिँ यो भयो विश्वासको हिँडाइ अब्राहमको जीवन, अब उसको भतिजो लुतको चाहिँ दृष्टिको हिँडाइ देख्छ, विश्वासद्वारा होइन ऊ आँखाको देखेर ऊ चाहिँ जिरहेछ, तेह्र अध्यायको दसदेखि तेह्र अब मसँग हेर्नु होला, तेह्र अध्यायको दसदेखि तेह्र अघि पनि पढेको हौँ तर फेरि पढ्नेछौँ। अनि लुतले आफ्ना आँखा उठाएर यर्दनको सारा मैदान हेरे, किनभने परमप्रभुले सदोम र गमोरालाई नाश गर्नुभन्दा पहिले त्यो सोआरसम्म जहाँ तहीँ पानीले राम्ररी सिचिएको परमप्रभुको बगैँचा जस्तो मिश्र देश जस्तो थियो, तब लुतले आफ्ना निम्ति यर्दनका सारा मैदान चुने, उसले आफूले चुन्छ, अनि लुतले पूर्वतिर यात्रा गरे अनि उनीहरू एक अर्काबाट छुट्टिए, अब्राहम कनान देशमा बसे अनि लुत चाहिँ मैदानका सहरमा बसे र सदोमसम्म आफ्नो पाल टाँगे, तर सदोमका मानिसहरू परमप्रभुको दृष्टिमा साह्रै दुष्ट र पापी थिए। यहाँ चाहिँ देख्छौँ आँखाको हेराइले जिउने मान्छे, जिउने तरिका दुईवटा छ, हामीले बारम्बार हामीले सम्झाउने गरेका छौँ, एउटा चाहिँ विश्वासद्वारा जिउनु यो परमेश्वरको इच्छा हो किनभने बिना विश्वास परमेश्वर खुसी पार्न सकिँदैन, अर्को चाहिँ आँखाले देखेर जिउनु हेरेर, यो दुईवटा आँखाले हेरेर। यहाँ चाहिँ आँखाले हेरेर जिउने मान्छे लोथ छ, किन यही उल्लेख छ दस पदमा, लोथले आफ्ना के उठाएर हेऱ्यो भने छ, आफ्ना आँखा उठाएर उसले चाहिँ यर्दनको सारा मैदान हेरे, अनि उसले चाहिँ हेर्छ सल्लाह लिँदैन उसले, छैन उसको, अनि ऊ प्रार्थना गरेको कहीँ उल्लेख छैन, लोथको बेदी कहीँ उल्लेख छैन, अनि हेर्छ नि हो सोधोको मान्छेहरू दुष्ट त छन् तर आँखा चिम्लिन्छ उसले, होइन त्यो दुष्ट त छन् तर अब उनीहरूको रोजाइ हो त्यो, म त त्यस्तो हुन्न नि भन्ने खालको के तर्क गरेको नि उसले, है ऊ चाहिँ त्यतैतिर जानको लागि चाहिँ उसको मन भइरहेछ भइरहेछ, अनि त्यहाँ सम्झौता गर्नु पर्ला मैले भन्ने उसले सोचिरहेको छैन, त्यो भ्रष्ट समाज हो त्यसबाट म होसियार हुनुपर्छ म अलग जिउनुपर्छ भन्ने छैन, उसले त के देख्छ भने आँखाले हेर्दाखेरि त्यो सदोमको सहर र त्यो मैदानको बेसीहरूलाई चाहिँ के जस्तो देख्छ, नम्बर एक के जस्तो देख्छ दिदीबहिनीहरू, हुन्छ मेसो देश जस्तो, अनि अर्को चाहिँ के जस्तो देख्छ त्यो चाहिँ नम्बर दुईमा, पहिलो चाहिँ के जस्तो देख्छ त्यहाँ भने छ हेर्न पाइन्छ, ओपन बुक क्वेसन है दिदीबहिनीहरू, उसले चाहिँ अधनको बगैँचा जस्तो पो देख्छ, त्यो त परमप्रभुको बगैँचा भनेको अधनको बगैँचा, यति राम्रो मनोहर आकर्षक ओहो, पहिलो कुरा चाहिँ उसले देख्छ, यसबाट के भइरहेछ नि उसको दृष्टि भ्रम भइरहेछ, ऊ आँखाले जे राम्रो देखिरहेछ नि वास्तवमा त्यो पुरा खोक्रो छ, त्यसमा चाहिँ एकदम खतरा छ, त्यसमा खाल्डै खाल्डा छ, उसलाई काँडै काँडा छ, उसले त्यो चाहिँ देखिरहेछन, उसले खालि बगैँचा मात्र देखिरहेछ, त्यस्तै हुन्छ जब हाम्रो आँखा को दृष्टिले हेर्न थाल्छौँ नि हामीले चाहिँ खालि राम्रो मात्र देख्छौँ, है राम्रो पोजिटिभ सबै सकारात्मक सब देख्छौँ यही हो भन्न थाल्छ हामीले, अर्को चाहिँ उसले चाहिँ तपाईँले अहिले जवाब दिनु मिश्र देशको भूमि जस्तो पनि देख्छ, अब यसबाट के सिक्छौँ हामीले लोथको हृदयको बारेमा के सिक्छौँ, कोही हजुरबाहिर हजुर कहाँ रहेछ संसार लोथको कहाँ रहेछ, मिश्र त संसार हो अनि त्यो संसार चाहिँ कहाँ रहेछ लोथको यहाँ रहेछ, है भाव है कस्तो राम्रो मिश्र देश जस्तो क्या राम्रो राम्रो यात्रा भएको थियो अस्ति नै खालि यहाँ फर्केर आएर काकाले, होइन अब ऊ चाहिँ त्यो जस्तो देखिरहेछ, त्यसैले यहाँ देख्छौँ अब्राहमसित लोथबाट बाहिर निस्के पनि लोथको हृदयबाट चाहिँ के अरे उसको मिश्र देशबाट निस्के पनि लोथको हृदयमा चाहिँ मिश्र देश निस्केको थिएन, गहिरो जरा गाडेको रहेछ, अनि त्यसैले तपाईँको हृदयमा चाहिँ गहिरो जरा केले गाडेको छ, कुन कुराले चाहिँ एकदमै त्यहाँ यता फर्किँदा पनि त्यही छ उता फर्किँदा पनि त्यही होइन सोचाइ त्यही घुमिरहनु, के छ त्यो लोथको मात्र मिश्र रहेछ, अनि त्यसपछि उसको छनौट यहाँ देख्छौँ एघार पदमा, तब लुतले आफ्ना निम्ति यर्दनको सारा मैदान चुने, उसले रोजे उसले आफै रोजे, उसले आफै कसरी रोजे आफ्नो इच्छा अनुसार रोजे आफ्नो अभिलाषा अनुसार रोजे, उनीहरूलाई उसलाई मन पऱ्यो रोज्यो राम्रोलाई रोज्यो है, अनि उसले चाहिँ वास्तवमा परमेश्वरको दृष्टिकोणबाट आत्मिक हेराइबाट चाहिँ यो रोजेको थियो, आफ्नो आँखाको हेराइबाट उसले रोजेको थियो, अब हामीले एकदम सिकाउनु पर्ने छ नि हाम्रो नानीहरूलाई हाम्रो युवाहरूलाई हामी आफै पनि के भने कुनै पनि कुरा हामीलाई मन परेकोले गर्ने होइन, हामीले चाहिँ कुनै पनि कुरा किन गर्नुपर्छ भने यो ठिक भएकोले गर्नुपर्छ, एकदम सरल छ तर एकदम गहिरो सिद्धान्त हो, जस्तो कि कतिपटक मैले भनिरहन्छु सम्पूर्णलाई है सम्पूर्णले भन्छ आज मलाई स्पेलिङ गर्न मन लागिरहेको छैन बाबा है, लेख्दा लेख्दा हातै थाकिसक्यो, मैले भने आराम गर बरु तर गर्नु त पर्छ तिमीले होइन गर्न मन लागिरहेछ, मैले भने तिमीलाई गर्न मन लागेको बेला मात्र गर्ने होइन यो तिमीलाई चाहिँ मन नलाग्दा पनि गर्नुपर्छ किनभने यो गर्ने समय हो यो ठिक हो अहिलेलाई, अनि त्यो चाहिँ सिकाइरहनुपर्छ हामी आफै पनि त्यो अनुशासनमा हुनुपर्छ, नत्र पनि के हुन्छ भने हामी चाहिँ मन लागे गर्ने, मन नलागे नगर्ने। बाइबल पनि त्यही हुन्छ, आज बाइबल पढ्न मन लागिरहेको छैन है, अनि बरु साँझ पक्क बरु यसरी पढ्छु म है, अब त्यो कहिले पनि आउँदैन त्यो साँझ। अनि त्यसपछि चाहिँ आज मलाई प्रार्थना गर्न मन लागिरहेको छैन, एकदम मलाई टेन्सन भइरहेको छ। अब वास्तवमा तपाईँले त्यसरी गर्नुभयो भने त्यो विश्वास विश्वासको हिँडाइ नै होइन है। अनि त्यो वास्तवमा त्यो बाइबल पढाएर प्रार्थना पनि यो रीति मात्र हो। वास्तवमा जुन बेला तपाईँलाई प्रार्थना गर्न मन लागिरहेको छैन त्यो बेलामा झन् गर्नुपर्छ, तपाईँ त खतरामा रहेछ, तपाईँको भावनाहरू ठिकमा छैन, अनि त्यसले झन् पढ्नुपर्छ, झन् खोजी गर्नुपर्छ। त्यसैले किन त्यो गर्नुपर्छ भने मन लागेकोले होइन, तर त्यो गर्नु ठिक भएकोले। चर्चमा आउनु पनि त्यही नै हो, किनभने ठिक हो सङ्गतिमा हो, अनि कसैलाई सहायता गर्नु पनि त्यो ठिक भएकोले हो। ए मलाई एकदम सहायता गर्नु मन लाग्यो तपाईँले भन्ने भन्छ, ठिकै हो त्यो पनि, तर यो ठिक भएकोले गर्छ। अझ यसको सिद्धान्त चाहिँ त्योभन्दा मुनि जानुपर्छ, किनभने अर्को पालि त सहायता गर्नु मन नलाग्ला फेरि, तर गर्नुपर्ने स्थिति होला। पहिलो यो नातिमा भने जस्तै आफ्नो भाइलाई चाहिँ उसलाई लाउने लुगा छैन, उसलाई खाना छैन, अनि देखिरहेको छ तिमीसँग छ, त्यसपछि त खै त परमेश्वरको प्रेम है त्यति मन लागिरहेको छैन होइन। त्यो गर्न परमेश्वरको आज्ञा हो, ठिक हो अनि गर्ने हो। सिकाउँदै हुनुहुन्छ त्यसरी आफ्नो परिवारमा घरमा आफैलाई एकदम सहायता हुन्छ तपाईँको नानीहरूलाई है। यसलाई भनिन्छ धार्मिकता, धार्मिकताको तालिम हो यो है। धार्मिकताको धार्मिकता भनेको जे ठिक छ त्यही गर्नु। अब अर्को कुरा हामी यहाँ लोथको के भएको देख्छ भने ऊ चाहिँ अलिअलि गर्दै चाहिँ ऊ सदोममा पुग्छ, 81 होइन लङ जम्प गरेर हामी त्यहाँ पुग्दैन, ऊ चाहिँ अलिअलि सुरुमा चाहिँ उसले देख्छ आहा राम्रो भन्छ। त्यसपछि चाहिँ के गर्छ भने ऊ चाहिँ पूर्वतिर यात्रा गर्छ है, त्यो चाहिँ 11 पद। त्यसपछि ऊ चाहिँ मैदानका सहरहरूमा बस्छ होइन, पहिला यात्रा गर्छ त्यसपछि मैदानका सहरहरूमा बस्छ, अनि त्यसपछि आफ्नो पाल चाहिँ सार्दै सार्दै झन्झन सदोमतिर जान्छ। अनि मुख्य सहर त सदोम हो, त्यहाँ एकदम व्यापारिक केन्द्र, त्यहाँ एकदमै भविष्य उज्यालो छ, त्यहाँ आफ्नो त्यहाँ धेरै उचा के अरे मौकाहरू छ, अवसरहरू छ अघि बढ्नलाई यो संसारमा क्या प्राप्त गर्नलाई, अनि ऊ चाहिँ झन्झन जाँदैछ। अनि पछि त अझ यहाँ 19 अध्यायमा एकचोटि पल्टाउनु त, पछि त कहाँ पुग्छ भने पहिला त सदोमतिर पाल टाँगेको थियो, अब त पाल साल कहाँ मिल्काइसक्यो, ऊ त कहाँ पुग्यो हेर्नुहोस् त 19 अध्यायको 1 पदमा यहाँ पढ्छौँ कि लोत त सदोमको मूल ढोकामा बसिरहेको छ। अनि मूल ढोकाहरू भनेको चाहिँ एकदम ठुलो हुन्थ्यो, यो घरभन्दा ठुलो हुन्थ्यो मूल ढोका भनेको है। मूल ढोका भने चाहिँ एकदम ठुलो गेट हो है, भित्र चाहिँ ठुलो चोक हुन्थ्यो, अनि त्यहाँ माथि टावरहरू हुन्थ्यो है, अनि एउटा यता उता अझ सोलोमनले त डबल गेटहरू त्यस्तो बनाएको खन गरेर भेटिएको छ, अनि त्यहाँ बिचमा ठाउँमा चाहिँ त्यहाँ मिटिङहरू बस्ने, सांसद बस्ने, अनि त्यहाँ निर्णयहरू गर्ने, त्यहाँ कानुनी कारोबारहरू चल्ने। अरे लोक के गरिरहेछ त्यहाँ, ऊ पनि ठुलै पदमा पुगेको जस्तो छ, मूल ढोकामा बस्ने मान्छे भने जस्तो ऊ त एउटा बुढा प्रधान बनेको छ अथवा एउटा न्यायाधीश बनेको छ, ऊ चाहिँ खुबै नाम चलेको छ उसको, सफल भएको छ, अझ ऊ चाहिँ घनिष्ठ पो भन्छ सदोमीहरूसँग। 19:7 चाहिँ यहाँ जस्तो 19:7 उसले सदोमीहरूलाई चाहिँ मेरा दाजुभाइहरू हो भनेर सम्बोधन गरेको छ। सदोमीहरूलाई, परमेश्वरलाई घृणा गर्ने व्यक्तिहरू, परमेश्वरको दृष्टिमा उनीहरू असाध्यै दुष्ट व्यक्तिहरूलाई चाहिँ अँगालो मारेको छ, मानव हामी चाहिँ दाजुभाइ हो भन्दैछ उसले चाहिँ सम्झौता चाहिँ यहाँसम्म पुगेको छ। तर के भने यी सब भए तापनि, अनि यो चाहिँ आँखाको भरमा हिँड्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ भन्ने देख्दैछौँ। यो चाहिँ हितोपदेश 3:5 लेखेको छ नि, आफ्नै समाजमा भर नपर भनेको छ, अनि आँखाको भरमा हिँड्नु भनेको त्यही हो, आफ्नो समाजमा भर पर्न हो। अनि तै पनि लोत चाहिँ साँचो विश्वासी थियो, त्यो हामीलाई कहाँबाट थाहा छ, दोस्रो पत्रुस 2:7-8 ऊ चाहिँ प्रभुलाई नचिनेको अविश्वासी त होइन। दोस्रो पत्रुस 2:7-8 बताएको छ कि लोत साँचो विश्वासी भएकोले त्यहाँको दुष्टताहरूमा खुसी चाहिँ थिएन। साँचो विश्वासी दुष्टताहरूमा खास खुसी भएर बस्न सक्दैन। तपाईँ सक्नुहुन्छ? सक्नुहुन्छ भने चाहिँ प्रश्न उठ्छ, तपाईँ साँचो विश्वासी हो कि होइन? हेर्नु न, लोत चाहिँ दोस्रो पत्रुस 2:7 लेखेको छ, अनि दुष्टहरूका घिनलाग्दा चालचलनको कारणले विरक्त भएका धर्मी लुतलाई छुटकारा दिनुभयो, किन तिनीहरूको बीचमा बसोबास गर्ने ती धर्मी मानिसले तिनीहरूका कुकर्महरू देखेर र सुनेर आफ्नो धर्मी मनलाई दिनहुँ पीडित पार्थे। लोत खुसी थिएन। के तपाईँ पापमा, दुष्टतामा, सांसारिक शारीरिक कुराहरूमा तपाईँ रमाइरहन सक्नुहुन्छ? आदत स्वरूप के कि तपाईँ चाहिँ ओहो पाप भयो, मैले गर्नै नहुने काम गरेँ, किन गरेछु, म अब कहिले गर्न जाँदिनँ, परमेश्वर मलाई सहायता गर्नुहोस् भन्ने खालको हुन्छ। तर जो चाहिँ कसैलाई थाहा छैन, कसले देखा छ र होइन, कसले देखा छ र देखा छैन, अनि राम्रै छ नि अस्तमा, होइन यो हेर्नु हुँदैन र त्यो हेर्नु हुँदैन र यो सुन्नु न, कहाँले यो कडा मण्डली रहेछ, म त हेर्छु बा है, कसले देखा छैन गरे। अब यो चाहिँ ऊ चाहिँ रमाउन सकिरहेछ पापमा, दुष्ट यो विश्वासी होइन, त्यो हो त्यो होइन त्यस्तो खालको व्यक्ति। तर जो चाहिँ पापमा आफ्नो कमजोरीले, अविश्वासले, अनि होसियार नभएर ध्यान दिएर लोटेर दुखित हुन्छ, बरु यो लोत त्यही भइरहेछ, विरक्त भइरहेछ, उसलाई पीडित भइरहेछ, ऊ धर्मी मानिस हो, त्यो कुकर्महरू देखेर सुनेर उसलाई चाहिँ शान्ति छैन। तर के भने निर्णय गर्नमा चाहिँ कमजोर थियो, निर्णय गर्नुपर्दा लोत चाहिँ कमजोर थियो, उसले गरेको निर्णयहरू कमजोर छ, ऊ चाहिँ त्यस्तो ठाउँ पुगेछ, उसले उसलाई चाहिँ एकदमै ईश्वरीय सल्लाहहरू चाहिरहेको व्यक्ति हो यो जवान। अनि वास्तवमा हामी पनि साँचो प्रभुलाई चिनेर पनि यदि खाँटी सल्लाहहरू पाएन भने, एउटा बलियो मण्डलीमा चाहिँ एकजना व्यक्ति साँचो विश्वासी पनि गइरहेको छैन भने त्यो व्यक्ति चाहिँ शारीरिक हुन्छ, साँचो मुक्ति पाएको होला, तर कहीँ यो के अरे उसको नाम लोत जस्तो हुन्छ है, जो यस्तो मण्डली जहाँ चाहिँ हप्काइरहन्छ, प्रेमपूर्वक चेतावनी दिइरहन्छ होइन, अनि त्यहाँ चाहिँ आँखा चिम्लेर बस्दैन, नदेखा जस्तो गर्दैन होइन, नदेखा जस्तो गर्ने नगरिकन बरु यो गर्नु हुँदैन तपाईँले भनेर त्यस्तो मण्डलीमा त्यस्तो खालको शिक्षा पाइरहेन भने चाहिँ हामी चाहिँ कमजोर हुन थाल्छौँ। पाएर त कमजोर भइरहेको हुन्छ, कति व्यक्तिहरू ध्यानै दिँदैन, तर नपाउँदा झन् कस्तो हुन्छ। किनभने हेर्नु न, चेतावनी 1 कोरिन्थी 15:15 अनि उसलाई यो सल्लाह चाहिएको थियो, उसले सल्लाह अब्राहमसँग खोजेको भयो, काका मलाई चाहिँ उता सदोममा जाउँ जस्तो लागेछ होइन, त्यहाँ म गवाही हुन चाहन्छु, म चाहिँ म पनि त्यहाँ चाहिँ एउटा म त्यहाँ पनि एउटा सङ्गति सुरु गर्छु भन्यो भने अब्राहमले के भन्थ्यो होला है? अब्राहमले त भतिजो लुत होइन, तिम्रो गवाही हुन त राम्रो हो, तर होइन तिमी कमजोर छ, तिमीलाई त तिमीले उनीहरूलाई परिवर्तन गर्ने, उनीहरूले तिमीलाई चाहिँ परिवर्तन, तिम्रो परिवार नष्ट हुन्छ, त्यहाँ नजा भन्ने सल्लाह दिन्थ्यो, जस्तो कि 1 कोरिन्थी 15:33 यहाँ लेखेको छ, धोका नखाओ, धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्, खराबसँग सङ्गत गरेर म जस्ता तस्तै रहन सक्छु भन्नु चाहिँ धोकामा पर्नु हो भनेर चाहिँ यो पदले बताउँछ। त्यसैले सन् प्रियहरू होसियार हुनुहोस्, केसँग पनि होसियार हुनुहोस् भने शारीरिक विश्वासीहरूसँग पनि होसियार हुनुहोस्, त पहिला पनि भनेछ, बरु संसारको व्यक्तिसँग त ओहो ऊ त संसारको व्यक्ति भनेर अलिकति होसियार होला हामी, तर एउटा व्यक्ति चाहिँ अब जयमसी भन्छ, चर्च जान्छ होइन, ऊ क्रिस्चियन होइन, प्रभुलाई चिन्छ, तर ऊ शारीरिक छ, ऊ त्यति आत्मिक छैन, त्यस्तो व्यक्तिले तपाईँलाई चाहिँ एकदमै हानि पुर्याउँछ। उसलाई घृणा गर्ने भने होइन, खालि तपाईँ चाहिँ एकदम सतर्क भएर रहनुहोस्, उसको सल्लाह सुन्दा, उसको कुरा सुन्दा, तपाईँ चाहिँ नखानुहोस्, नलिनुहोस्, बाइबलद्वारा जाँच्नुहोस्। अब यहाँबाट चाहिँ अब तपाईँलाई मैले केही प्रश्नहरू गर्ने पालो आयो। हरेक दिन तपाईँले रोज्नु परिरहेको छ निर्णयहरूमा, अनि तपाईँले चाहिँ विश्वासद्वारा त्यो रोज्ने कि तपाईँको हेराइले चाहिँ निर्णय गर्ने, हरेक दिन यो निर्णय गर्दै जानुपर्छ। अनि हरेक रोजाइले तपाईँलाई झन् नजिक लान्छ, ठिक रोजाइले परमेश्वर नजिक लान्छ, झन् अनि बेठिक रोजाइ एउटा गर्नुभयो, झन् तपाईँलाई संसारपट्टि लान्छ। लो त पनि बिस्तारै गएको, एकैचोटि हाम्फाले त्यहाँ पुग्यो भने बिस्तारै, अनि यो यसरी बिस्तारै भएकोले तपाईँलाई चाहिँ ठिकै छु नि होइन, के बिग्रिया छ र जस्तो लाग्छ तपाईँलाई, अरू लोधलाई पनि त्यस्तै लागेको हुनुपर्छ होइन, के बिग्रिया छ र ठिकै छ। अनि तर वास्तवमा फर्केर हेर्दाखेरि चाहिँ कहाँबाट कहाँ पुग्यो लोधलाई, हेर्नुहोस् न कहाँबाट कहाँ पुग्यो, हामीलाई त्यहाँ इतिहास दिएको छ। अनि उसको अलिक डिटेल अध्ययन चाहिँ पछि हामी 19 अध्यायमा गर्नेछौँ, त्यसमा चाहिँ लोधले सबै कुरा गुमाएको, सबै स्वाहा भएको त्यो अध्ययन गर्न लागिरहेछौँ पछि। विश्वासी नै हो, मुक्ति त गुमाउँदैन, तर उसको जीवन खेर गयो, अनि उसलाई उसबाट चाहिँ परमेश्वरको सेवा महिमा भएन, उसको परिवार गुमायो, उसको श्रीमती गुमायो, उसको दुईवटा छोरीहरू गुमायो, उसको ज्वाइँहरू गुमायो, केही पनि मागिरहेन। अनि त्यसैले म तपाईँलाई सोध्न चाहन्छु, यसो फर्केर हेर्नुहोस् न तपाईँको आत्मिक जीवन, जुन बेला तपाईँले प्रभुलाई पाउनुभयो, जब तपाईँ सायद त्यो बेलामा एकदमै उमङ्ग र जोसले चाहिँ तपाईँ भरिनु भएको थियो, प्रभुको प्रेम ताजा थियो, अनि तपाईँलाई हरेक सङ्गति, हरेक परमेश्वरको वचनहरू, विश्वासीहरूको प्रेम, अनि सुसमाचार सुनाउने जोस यी सब तपाईँमा थियो, धेरै ज्ञान नभए पनि। अब म सोध्न चाहन्छु, त्यो बेला र अहिलेमा चाहिँ तपाईँ त्योभन्दा अझ बढी परमेश्वरको नजिक पुग्नु भएको छ, आफूलाई त जाँच्नु पऱ्यो नि त होइन, त्योभन्दा अहिले परमेश्वरको झन् नजिक हुनुहुन्छ कि संसारको नजिक हुनुहुन्छ, कतापट्टि हो, के तपाईँ झन् आत्मिक बन्नुभयो कि तपाईँ शारीरिक बन्नु भएको छ। कहिले पनि सानो पाप हामीले भन्नु हुँदैन, हाम्रो जीवन आफूलाई दोहोऱ्याएर यो सानो पाप भन्नु, किनभने एउटा सानोले अर्को सानोमा जान्छ, अनि अर्को अनि अर्को अर्कोमा जान्छ, अनि एउटा सानो झुटो कुरा होला अब्राहम जस्तो, अथवा एउटा सानो अभिलाषा होला हामीले ठाउँ दियो हाम्रो हृदयमा, त्यसले चाहिँ के गर्छ भने अब अर्को झुट बोल्न सजिलो हुन्छ, अर्को अभिलाषाको लागि अझ सजिलो हुन्छ, अनि चालै नपाइकन हामी सदमको मूल ढोकामा पुग्न भेट छैन, अनि लोधले त्यहाँ पुगेर चाहिँ सबै कुरा गुमाएको कुरा चाहिँ पछि हेर होला। तर यहाँ चाहिँ अब अब्राहमलाई फेरि फर्केर हेर, अब्राहमको चाहिँ विश्वासको हिँडाइ थियो, लोधको चाहिँ हेराइको हिँडाइ थियो। अनि दोस्रो कोरिन्थी 5 चाहिँ के भनेको छ त्यहाँ पनि एकचोटि रोकिहालौँ, दोस्रो कोरिन्थी 5:7 चाहिँ हामीलाई स्पष्ट अर्थ दिनुभएको छ पवित्र आत्माले पावलद्वारा, दोस्रो कोरिन्थी 5:7, किनकि हामी रूप देखेर होइन तर विश्वासद्वारा हिँड्छौँ। हो यो साँचो हो, तपाईँको जीवनमा तपाईँले गर्नुभएको निर्णयहरू, रोजाइहरू, खोजीहरू रूप देखेर होइन तर विश्वासद्वारा हिँड्छौँ, विश्वासद्वारा। अनि के अरे त्यसले रूप देखेर हिँड्ने लोत र विश्वासद्वारा हिँड्ने अब्राहम हेर्ने क्रममा अब त्यही दोस्रो कोरिन्थीमा चाहिँ त्यहाँ इनामको पनि कुरा छ, अनि त्यसैले हामी चाहिँ अब्राहमको विश्वासको इनाम हेर्नेछौँ। फर्केर जाउँ उत्पत्ति 13:14-18, उत्पत्ति 13:14-18। अब यहाँ हामी अब्राहमको विश्वासलाई चाहिँ इनाम दिनुहुन्छ परमेश्वर, 14 यहाँ लेखेको छ, अनि लुत आदमबाट छुट्टिए के अरे अब्राहमबाट छुट्टिएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो यहाँ दोस्रो पटक परमेश्वर अब अब्राहमका देखा पर्नु भएको छ यहाँ दोस्रो चोटि हामी गन्दै गर्दै साथ अडाउँछौँ भाइ अब आफ्ना आँखा उठाऊ र जहाँ तिमी छौ त्यस ठाउँबाट उत्तर दक्षिण पूर्व र पश्चिमतिर हेर अब परमेश्वरले नै हेर भनेपछि त हेर्नु पर्यो पन्ध्र पद किनकि त्यो सारा देश जो तिमी देख्छौ त्यो म तिमीलाई र तिम्रो वंशलाई सदाका निम्ति दिनेछु अनि म तिम्रो वंशलाई पृथ्वीको धुलो जत्तिकै बनाउनेछु यहाँसम्म कि कसैले पृथ्वीको धुलो गन्न सक्छ भने तिम्रो वंश पनि गन्न सकिनेछ उठ यस देशको लमाई र यसको चौडाइमा हिँड किनकि यो म तिमीलाई दिनेछु अठार पद तब अब्राहमले आफ्नो पाल सारे र मम्रेको फलाटका रुखहरू लिएर आएर बसे जो कहाँ छन् हेब्रोनमा छन् यरुसलेमभन्दा यो चाहिँ लगभग तलतिर 30-35 किलोमिटर दक्षिणतिर पर्छ हेब्रोन यो चाहिँ यो यहुदियाको पहाडी मुलुकमै पर्छ है अनि त्यो डाँडाबाट चाहिँ अलि माथि गएर पूर्वतिर हेऱ्यो भने चाहिँ यर्दनको बेसी देखिन्छ अझ उता हेऱ्यो भने सदोम मृत सागर सबै देखिन्छ उतातिर हेऱ्यो भने चाहिँ मृत सागर देखिन्छ सुन्दर ठाउँ है अनि यहाँ पढ्छौँ अनि त्यहाँ उनले परम्पराका निम्ति एउटा वेदी बनाए अब यहाँ चाहिँ अब्राहमको विश्वासलाई इनाम दिनुभएको यहाँ देखे परमेश्वर चाहिँ इनाम दिने व्यक्ति हुनुहुन्छ उहाँलाई इनाम दिन मनपर्छ किन उहाँ असल हुनुहुन्छ अनि उहाँ चाहिँ एकदमै उहाँ चाहिँ उद्धार हुनुहुन्छ अनि जहिले पनि हाम्रो भलाइ खोज्नुहुन्छ अनि मेरो छोराले चाहिँ होमवर्कहरू जहिले पनि मलाई देखाउन आउँछ है अनि कहिलेकाहीँ मलाई अध्ययन गर्न पुरा डिस्टर्ब गर्नुहुन्छ भने चुकुल्लाएर म अध्ययन गरेर आउँछु तर उसले छोड्दैन मलाई मेरो चेक गर्नु पऱ्यो अनि त्यसपछि चाहिँ ल आउँछु अनि त्यसपछि गर्दा चाहिँ मलाई चाहिँ अब हेर्दै गएपछि चाहिँ उसले राम्रो गरेकोमा चाहिँ मैले पहिला पहिला त कहिले स्टिकर नाच्दिनँ के गर्ने उसलाई खुब मनपर्थ्यो त्यो होइन मलाई पनि मनपर्थ्यो उसले अनि अब राम्रो गरेको छैन भने त इनाम दिन मिल्दैन है दिनु पनि भएन नि होइन ग्याङ्ग्याङ म्याङ्ग्याङ लागेको छ होइन अब राम्रो गर्यो भनेर त भन्नु भएन त्यो त त्यो भएन नि भन्नुपर्छ तर मलाई चाहिँ तिमीले राम्रो गर्यो एक्सलेन्ट 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 होइन भेरी गुड होइन लेख्न चाहिँ एकदम खुसी लाग्छ अब परमेश्वर त्यस्तै हुनुहुन्छ हामीलाई चाहिँ एक्सलेन्ट दिन चाहनुहुन्छ भेरी गुड गर्न चाहनुहुन्छ अनि हामीलाई चाहिँ कसरी गर्नुहुन्छ भने हामीसँग बोलेर उहाँको वचन दिएर हामीलाई प्रतिज्ञा थपेर अझ प्रतिज्ञालाई अझ फराकिलो पार्दै जुन यहाँ हामी देख्छौँ उहाँ चाहिँ विश्वास हिब्रु 11:6 के भनेको छ बिना विश्वास परमेश्वरलाई खुसी पार्न सकिँदैन र जो परमेश्वरका आउँछ उसले के गर्नुपर्छ उसले विश्वास गर्नुपर्छ कि परमेश्वर हुनुहुन्छ र यत्नपूर्वक उहाँलाई खोजी गर्नेहरूलाई उहाँले के दिनुहुन्छ इनाम दिनुहुन्छ है अनि यहाँ चाहिँ परमेश्वरले इनाम दिइरहनु भएको छ परमेश्वरलाई एकदमै के मनपर्छ भने आशिष दिनलाई त्यो चाहिँ एकदम स्पष्ट छ उत्पत्तिको अगाडिदेखि हेरौँ न आदम र हवा बनाउनु भयो आशिष दिनुभयो है अनि त्यसपछि के भयो पाप आयो तैपनि जलप्रलयमा चाहिँ 8 बाँच्यो अनि फेरि त्यो 8 आशिष दिनुभयो है फल्दै फल्दै जाऊ अनि त्यसपछि विभिन्न भाषीहरू जातिहरू भएपछि 1 समात्नुहुन्छ अब्राहम आओ तिमीबाट म आशिषै आशिष ल्याउँछु मलाई आशिष दिन मन पराउनुहुन्छ अनि तर त्यसको लागि चाहिँ विश्वासलाई मात्र उहाँले चाहिँ आशिष दिन मिल्छ बिना विश्वास उहाँलाई खुसी पार्नु असम्भव छ त्यसले हरेक दिनसम्म विश्वासद्वारा जिउनुपर्छ अनि जब उहाँमा भरोसा गर्छौँ उहाँलाई अति नै मनपर्छ अति नै यही देख्छौँ यहाँ अनि उहाँले चाहिँ कसरी इनाम दिनुभयो भने एउटा चाहिँ पहिलाको प्रतिज्ञालाई दोहोऱ्याएर अनि एउटा तरिका त्यो रहेछ उहाँले फेरि भन्नुहुँदाखेरि अब्राहमलाई झनै ढुक्को भएको छ यही भूमि मलाई दिनुहुनेछ तर यहाँ थप्न थाल्नुहुन्छ अब त्यसपछि यसमा उहाँले के भन्नुहुन्छ भने यो भूमि तिमीलाई तिम्रो वंशलाई दिने मात्र होइन के भनेछ हेर्नुहोस् त 16 एउटा नयाँ कुरा यहाँ थपिएको छ 15 लास्टमा के थप्नु भएको छ परमेश्वरले करारलाई अझ फराकिलो अझ विस्तृत पार्दै जानु भएको छ कहिलेसम्म दिनेछु अब्राहम? सदाका लागि, बाबा सधैँको लागि। हाम्रो नयाँ नियमको भाषामा भन्यो भने म तिमीलाई अनन्त जीवन दिन्छु। यही अदा सदा भनेको अनन्त, जो मौका आउँछ अनन्त जीवन सधैँको लागि, म कहिले छोड्ने छैन, कहिले त्याग्ने, जस्तो प्रतिज्ञाहरू। अनि अर्को कुरा चाहिँ सङ्ख्या चाहिँ वृद्धि गराइदिने उसको सन्तानहरूको, त्यो पनि यहाँ चाहिँ तुलनात्मक हिसाबले मान्नु भन्छ, पृथ्वीको धुलो जत्तिकै बनाउने छु। ऊ एक्लै छ तर उसको विश्वासलाई चाहिँ उत्साह दिनुहुन्छ, विश्वास गर तिमी अहिले एक्लै छौ हो थाहा छ, तर धुलो गर्न सक्छ भने तिम्रो वंश पनि गर्न सकिनेछ, अनि त्यसरी चाहिँ उत्साह दिनुहुन्छ। यहाँबाट के रहेछ कि परमेश्वरले चाहिँ तिनीहरूलाई चाहिँ सर्वोत्तम दिनुहुन्छ जो जो चाहिँ रोजाइ उहाँलाई गर्न दिन्छ। रोजाइ उहाँलाई गर्न दिनुहोस्, तपाईँले बेस्ट पाउनुहुन्छ, बेस्ट पाउनुहुन्छ। आफै रोजाइ गर्नुहोस्, अलिकति कमसल पाउनुहुन्छ, राम्रै पाउला तर अलिकति कमसल पाउनुहुन्छ, नराम्रो पनि पाउनु भएको छैन। तर उहाँलाई रोज्न दिनुहोस्, तपाईँ कहिले पछुताउनु हुने छैन। अब मति सक्छ त्यतिसले त्यही भन्छ होइन, सबभन्दा पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी गर र यी सबै कुराहरू तिमीलाई थपिन्छन्। अब उत्पत्ति 14 अध्यायमा चाहिँ हामी अब्राहम कति निस्वार्थ थियो भन्ने देख्छौँ। 14:1-16 हामी पढ्नेछौँ। अनि सिनारका राजा अम्रापेल, एलासारका राजा अरियोक, एलामका राजा कदोर लाओमेर र गोहिमका राजा तिदालका दिनहरूमा यस्तो भयो। तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्सा, अदमाका राजा सिनाब, सबोइमका राजा सेमेबेर र बेला अर्थात् सोआरका राजासँग लडाइँ गरे। यिनीहरू सबै सिद्दिम अर्थात् छ्यार समुद्रको बेसीमा भेला भए। उनीहरू 12 वर्षमा कदर लाओमेरको अधीनमा बसे, भनेको बसेका थिए, तर 13 वर्षमा उनीहरूले विद्रोह गरे अथवा विद्रोह गरेका थिए, अनि त्यसैले यो लडाइँ भइरहेछ यहाँ। 14 वर्षमा कदर लाओमेर र तिनीसँग भएका राजाहरू आए र अस्तरोथ कर्नैममा रपाईहरूलाई, हाममा जुजीहरूलाई र साबेकिरियातैममा एमीहरूलाई र उनीहरूको पहाड सेइरमा होरीहरूलाई उजाड स्थानेर भएको एल पारानसम्म मारे। भयङ्कर लडाइँ भएछ। अनि तिनीहरू फर्के र एन मिस्पातमा अर्थात् कादेशमा आए, अनि अमालेकीहरूकी अमालेकीहरूको सारा मुलुक र हससोन तमारमा बस्ने एमोरीहरूलाई पनि मारे। 8 अनि सदोमका राजा, गोमोराका राजा, अदमाका राजा, सोबेमका राजा र बेला अर्थात् सोअरका राजा निस्केर आए र सिद्दिमको बेसीमा तिनीहरूसित लडाइँ गर्न मोर्चा बाँधे। अर्थात् एलामका राजा कदोर लोमेर, गोइमका राजा तिदाल, सिनारका राजा अम्रापेल र एलासारका राजा अरियुकसित 4 राजाहरू ती 5 राजाहरूसँग, अनि सिद्दिमको बेसी अलकत्राको खाल्डै खाल्डाले भरेको थियो। अनि सदोम र गोमराका राजाहरू भागे। अब कसले हारे यहाँ देख्दै हुनुहुन्छ, भागे सदोमका राजा, गोमराका राजा, र तीभित्र खसे। अनि बाँकी रहेकाहरू पहाडतिर भागे। अनि तिनीहरू सदोम र गोमराका सबै माल सामानहरू र उनीहरूका सबै खानेकुराहरू लिएर गए। अब किन यो सबै इतिहास बताइरहेको भन्दाखेरि त कुरा त यहाँ 12 पो आउँछ त। अनि तिनीहरू अब्राहमका भतिजा लुतलाई र तिनको धनमाल पनि लिएर गए, किनकि लुत कहाँ बस्थे? सदोममा। यो कारणले पो यो इतिहास बताइरहेछ, नत्र पनि यो लडाइँ यहाँ कुरा हामीले कहिले पनि सुन्ने थिएनौँ। अब्राहमको कारण, लुतको कारण। 13 अब के भयो? अनि भागेर बाँचेको एकजना मानिस आएर हिब्रू अब्राहमलाई, देख्नुभयो, हिब्रू अब्राहमलाई यो कुरा बतायो, किनकि उनी एस्कोर र अनेरका भाइ अर्थात् एमोरी ममरेका फलाटका रुखहरू लिएर बस्थे, अनि उनीहरूले अब्राहमसँग बाचा बाँधेका थिए। अनि जब अब्राहमले आफ्नो भाइ, यो भतिजोलाई यहाँ भाइ भनेछ, भाइ बन्धु, कैद बनाएर लगिएको कुरा सुने, तब उनले आफ्नै घरमा जन्मेका आफ्ना 300 18 जना तालिम पाएका मानिसहरू लिए र तिनीहरूलाई दान सम्म उत्तरपट्टि पिछा गरे अनि तिनीहरूको विरोधमा उनले रापी आफू र आफ्ना दासहरूलाई दल दलमा बाँडे र तिनीहरूलाई हमला गरे अनि तिनीहरूलाई दमस्कसको देब्रेपट्टि भएको होबासम्म लखेटे स्वरपद अनि उनले सबै माल सामानहरू फर्काएर ल्याए अनि आफ्नो भाइ लुतलाई र तिनका मालताल पनि अनि स्त्रीहरू र मानिसहरूलाई पनि उनले फर्काएर ल्याए। कोही व्यक्ति खाँचोमा परेको देख्दाखेरि विशेष गरी एउटा विश्वासी भाइ अथवा बहिनी अथवा दाजु अथवा दिदी खाँचोमा परेको देख्नुभयो भने तपाईँले के गर्नुहुन्छ? ठ्याक्कै देख्यो, थाहा भयो खाँचो परिरहेछ, खाल खालको खाँचो होला। कहिलेकाहीँ चाहिँ आर्थिक खाँचो हुनसक्छ, कहिलेकाहीँ सान्त्वनाको खाँचो हुनसक्छ, कहिलेकाहीँ सल्लाहको खाँचो हुनसक्छ, कहिलेकाहीँ चाहिँ खालि गएर समय दिनु परेको छ। त्यस्तो देख्दा के गर्नुहुन्छ? यो चाहिँ के हो भने हाम्रो प्रेमको जाँच हो। हामी प्रेम गर्छौँ कि गर्दैनौँ? ख्रिस्ट हाम्रो दाजुभाइलाई प्रेम गर्छौँ कि गर्दैनौँ? अब यहाँ घटनामा के देख्छ भने लोथ चाहिँ टाढा नमुनि परेको छ। अब ऊ चाहिँ सदोममा बसेकोले ऊ पनि यो लडाइँमा मुछियो, अझ कैद गरेर लग्यो उसको सामानहरू पनि, उसको परिवारहरू पनि। अनि अब्राहम गएर उसले यति निस्वार्थ साथ यति दुःख गरेछ है, यत्रो मान्छेलाई परिचालन गरेछ, रातारात है आक्रमण गरेछ, सजिलो थिएन है। अनि चार चार जा राजालाई चाहिँ यो एकजना अब्राहमले चाहिँ जित्छ भनेपछि उसको साहस पनि भयङ्कर देख्छौँ, अनि उसको विश्वास पनि देख्छौँ, अनि उसको वास्ता देख्छौँ। अनि तर उतातिर लोथ चाहिँ यो सब भएर न एक शब्द धन्यवाद छ, कहीँ पनि सुन्दैन, धन्यवाद छैन। अर्को कुरा, ओहो मेरो पाठ सिकेँ काका, अब चाहिँ म सदोममा बस्दिनँ, अब म तपाईँसँगै जान्छु, अथवा अर्को ठाउँमा कहाँ बस्दा राम्रो हुन्छ होला भनेर, अँ छैन ऊ त्यहीँ सदोममा गएर बस्छ अनि उसले सिक्दैन। यसबाट यहाँ के सिक्छौँ? एउटा कुरा चाहिँ के सिक्छौँ भने परमेश्वरको इच्छा भन्दा बाहिर चाहिँ हामीलाई सुरक्षा छैन। हामी परमेश्वरको इच्छाको घेराभन्दा बाहिर हामी हिँड्न थाल्छौँ, जिउन थाल्छौँ भने हामीलाई परमेश्वरले सुरक्षा दिनुहुन्न। अब हेर्नु, लोत धनी भएको छ अनि तर यो घटनाले के देखायो उसलाई? यो धन त एकदमै बाफ जस्तो रहेछ, स्वाट्टै जान सक्दो रहेछ, कुन दिन के हुने हो थाहा नहुने रहेछ, यहाँ उल्ल प्रमाणित भइसक्यो। त्यस्तै यहाँबाट सिक्छौँ कि संसारिक हाम्रो खोजीबाट हामीले जे जति हामीले प्राप्त गर्छौँ परमेश्वरलाई बाहिर राखेर, क्या इमान्दार साथ प्रभुको डरमा इमान्दार साथ काम गर्नु, परिश्रम गर्नु, त्यो त ठिक छ, तर परमेश्वरलाई नै छोडेर, जस्तो कि यहाँ कति चाहिँ त्यस्तो भइरहेछ सर्दीमा, तपाईँहरूले प्रार्थना गरिदिनु होला है। विगतको महिनाहरूमा के भएको छ भने सङ्गति नै आउन नसक्ने कामहरू लिइरहेछ, सङ्गति आउनै मिल्दैन, शनिबार काममा जानुपर्छ अथवा बिहिबार अथवा जुन दिन पनि फोन गरे कहाँ हुनुहुन्छ, म त काममा छु अङ्कल दाई, अनि कहिलेसम्म यसो गर्ने हो, होइन केही दिनलाई मात्र हो भन्छ, एक महिना बित्छ, दुई महिना बित्छ, तिन महिना बित्छ, यतिकै गइरहेछ। यसरी सांसारिक यस्तो दौडानबाट प्राप्त गरेको कुरा वास्तवमा सुरक्षित हुँदैन, आशिषित पनि हुँदैन, त्यो एक्कासी हराउँछ पनि अनि नसोचेको तरिकाले हराउँछ। तर अर्कोतिर चाहिँ अब्राहमको चाहिँ के देख्छ भने यो अधन्यवादी, यो नसिक्ने भतिजो प्रति चाहिँ उसको प्रेम देख्छ आफ्नो भाइप्रति, जुन चाहिँ हामीलाई पहिलो योहन्नामा सिकाएको छ, एक्चुली हेरौँ त पहिलो योहन्ना 3 अध्यायमा हाम्रो यस्तो प्रेम हुनुपर्छ, विश्वासको घरना हामीले भलाइ गर्नुपर्छ, वास्ता गर्नुपर्छ। अनि पहिलो योहन्ना 3 मा चाहिँ सत्र पदमा लेखिएको छ, तर जससँग, पहिलो योहन्ना 3:17, त तर जससँग यस संसारको सम्पत्ति छ र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ त परमेश्वरको प्रेम उसमा कसरी रहन्छ? मेरा साना नानीहरू हो, वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौँ। अनि अब्राहम चाहिँ एकदम राम्रो उदाहरण हो, ऊ त गरेर उसको प्रेम देखाएछ। ऊ चाहिँ आफ्नै ज्यान जोखिममा राखेछ, उसको यत्रो मान्छेहरूलाई परिचालन गरेछ इत्यादि होइन भनिहाल्यौँ। अनि खालि यो रित्तो शब्दहरू मात्र थिएन, तपाईँलाई हामी खुब प्रेम गर्छौँ वास्ता गर्छौँ, यो रित्तो शब्दहरू मात्र थिएन, वास्तविक नै काममा देखाएको थियो। अनि यहाँ के देख्छौ भने अब्राहमको हृदय कस्तो छ, उसको चाहिँ यस्तो थिएन, ए लग्यो सदोमले, ए बिचरा लुत, अनि फेरि उसको काममा जान्छ होइन। बिचरा लुत मात्र भनेर कहाँ बिचरा लुत भनेर, यो त व्यर्थको शब्द हुन्थ्यो बिचरा लुत भन्नु त, ऊ त गरेर देखाए, ल 318 हामी जानुपर्छ, हामी चाहिँ लुतलाई बचाउनुपर्छ, ऊ चाहिँ जान्छ कामले देखाए, खालि शब्द मात्र थिएन। अर्को चाहिँ अब्राहममा के थिएन भने ठिक्क पऱ्यो त्यसलाई, ठिक्क पऱ्यो होइन, अब्राहमको भित्र चाहिँ कुनै डाह तितोपना केही पनि छैन। हितोपदेश 24 एकचोटि हेर्नुहोस् त, हितोपदेश 24 अब्राहम विश्वाससँग हिँड्ने व्यक्तिको जीवनमा चाहिँ यस्तो वास्ता हुँदो रहेछ। मलाई के मतलब भन्ने हुँदैन, हितोपदेश 24 17 जब तिम्रो शत्रु लोट्छ तब आन दिन नहौ, अनि जब त्यसले ठेस खान्छ तब तिम्रो हृदय नरमाओस्। अनि साथै अर्को कुरा, अब्राहम चाहिँ यस्तो पनि थिएन, अब के गर्न सक्छु त, अब चारजना राजा, अब बेबिलोन सिनारकै राजा आएछ, कोदर लमर सबैलाई थाहै छ, भयङ्कर लडाकु छ, अब म एउटा मान्छे होइन, अब म त केही पनि गर्न सक्दिनँ, अब ठुलो मेरो आर्मी भएको त जान्थेँ, अह त्यस्तो छैन, त्यो चाहिँ के भने एउटा व्यवस्था नि खालि बहाना के, मैले केही गर्न सक्दिनँ भने। अब्राहमले जे गर्न सक्थ्यो गर्यो, अनि परमेश्वरले त आशिष दिनुभयो वास्तवमा, ऊ तयार पनि थियो, उसँग बुद्धि पनि थियो, उसले बुद्धि पनि लगायो, राति आक्रमण गर्यो है, खालि बुढे बल्ले हुँदैन भनेर थाहा थियो, साहस पनि छ, विश्वास पनि छ, अनि जित्छ। अनि त्यसपछि चाहिँ के हुन्छ, उसलाई परीक्षा आउँछ, जहिले पनि विजय भएपछि परीक्षा आउँछ, तपाईँलाई थाहा छ त्यो, क्रिस्चियन जीवनमा आत्मिक विजय एउटा हासिल गर्नुहोस् त एउटा परीक्षा आउँछ, मैले जहिले पनि देखेछु। प्रभुले चाहिँ कुनै नयाँ ठाउँमा खुल्ला मौका दिनुहुन्छ, अनि मलाई ग्यारेन्टी छ कि अब परीक्षा आउँछ, कहीँ न कहीँ दिशाबाट चाहिँ एकदमै मेरो ध्यानलाई यताउता लान खोज्ने आक्रमण आउँछ आउँछ जहिले पनि आएछ। त्यसैले जब त्यहाँ विजय हुन्छ, जब हामी अघि बढेको जस्तो हुन्छ, अनि बढेको हुन्छ, तर अघि बढ्दाखेरि चाहिँ अब चाहिँ त्यहाँ चाहिँ हामी तारो बन्छौँ, अनि यहाँ तारो चाहिँ के छ भने भेट्न आउँछ उसलाई, सदोमको राजा उसलाई भेट्न आउँछ, वास्तवमा दुईवटा राजा भेट्न आउँछ, एउटा राजा चाहिँ शैतानले पठाएको हो, एउटा राजा चाहिँ परमेश्वरले पठाएको हो। शैतानले पठाएको राजा चाहिँ सदोम हो, किनभने सदोम दै त्यहाँको राजा हो, एउटा सांसारिक राजा, अनि ऊ चाहिँ अब्राहमसँग चाहिँ सांसारिक कुरा गर्न आइरहेछ, मालताल कसरी भाग लाउने हो यो, अनि कुरा गर्न आइरहेछ, म यो दिन्छु होइन, मलाई यो देऊ होइन, त्यस्तो कुरा गर्न आइरहेछ। तर यो थाहा छ, अनि अब्राहमलाई परीक्षा हुन्छ भनेर थाहा छ, यो त्यहाँ त चार चार राजाहरूले यति लुटेका कुराहरूको त्यहाँ धनमाल जम्मा भएछ है, कति हिरा हो, कति मोती हो, कति सुन हो, के हो क्या के हो है। अनि अब्राहम त खास त्यो खोज्न गएको होइन, अब्राहम त लोतलाई बचाउन गएको हो, तर यो पनि प्राप्त भएको छ। अनि एउटा सांसारिक राजा आउँछ, तर अर्को चाहिँ एउटा ईश्वरीय राजा पनि आउँछ, मेल्किसेदेक, जसलाई परमेश्वरले नै अब्राहमलाई उसको परीक्षाको लागि उसलाई जोगाउनको लागि पठाउनुहुन्छ। यो कुरा चाहिँ 14:17-24 हामी पढ्छौँ, 14 अध्यायको 17-24। अनि कदोर ला उमेर र तिनीसित भएका राजाहरूलाई मारेर अब्राम फर्केपछि साबेको बेसीमा, जो राजाको बेसी हो, सदोमको राजा उनलाई भेट्न निस्केर आयो। ओ, त खाल्डोमा खस्यो त नि, निस्केर आएछ, धुलो टकटकाएर आएछ, राजा सदोमको हो, अब्राहमलाई भेट्न आइरहेछ। किन? यहाँ हेर्दै जाउँ, 18 पद। तब सालेमका राजा, अब अर्को राजा मेल्किसेदेक रोटी र दाखमध्य लिएर आए। रोटी र दाखमध्य हो, अहिले प्रभुभोजमा हामी रोटी र दाखमध्य लिन आइरहेछौँ। पहिलोचोटि यहाँ उल्लेख छ बाइबलमा ख्रिस्ट येशूको बलिदानको सम्झना गर्न प्रतिघर रोटी र दाखमध्य लिएर आउँछन्। अनि तिनी को थिए? सर्वोच्च परमेश्वरका पुजारी थिए। 19 पद। अनि तिनले उनलाई आशीर्वाद दिएर भने, अब्राहमलाई आशीर्वाद दिएर भने, स्वर्ग र पृथ्वीका मालिक सर्वोच्च परमेश्वरको तर्फबाट अब्राहम धन्यका हुन्, अनि सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनु भयो। अब यो सुनेर अब्राहमले के गर्छ? अनि अब्राहमले तिनलाई सबै थोकहरूको के दिए? दसौँ अंश। त्यो सब जे छ नि, त्यसको दस भागको एक भाग चाहिँ कसलाई दिन्छ? कसलाई दिन्छ? यो राजालाई। कुन चाहिँ राजालाई? सदोमको राजा कि सालेमको राजालाई? सालेमको राजा मेल्किसेदेकलाई, जो चाहिँ सर्वोच्च परमेश्वरको नाममा उसलाई आशीर्वाद दिन पुजारी भएर आएको छ। ओहो, यहाँ चाहिँ ज्यादै ज्यादै रोचक कुरा छ। किनभने छ नि, अब्राहमको जीवनमा कहिले पनि कुनै पनि व्यक्ति ऊभन्दा आत्मिक कदमा ऊभन्दा ठुलो कोही पनि व्यक्ति उसले भेटेकै हुँदैन। उसले भेटेको चाहिँ यही एउटा मेल्किसेदेक। अब्राहमले मेल्किसेदेकलाई आशिष दिँदैन। अब्राहमले मेल्किसेदेकलाई आशिष दिएको भए त अब्राहम नै मेल्किसेदेकभन्दा ठुलो हुन्थ्यो, किनभने ठुलोले सानोलाई आशिष दिने हो नि त, होइन र आशीर्वाद? तर यहाँ चाहिँ मेल्किसेदेकले अब्राहमलाई आशीर्वाद दिन्छ परमेश्वरको नाममा, भनेपछि यो मेल्किसेदेक राजा ऊभन्दा ठुलो छ आत्मिक कुरामा है। अनि अब्राहमले चाहिँ दसौँ अंश उसलाई दिन्छ। यो चाहिँ यसको बारेमा पनि अलिकति आज भ्याउँदैन जस्तो छ है। अनि अब खालि एउटा कुरा गरेर यहाँ चाहिँ हेर्नुपर्छ हामीले, त्यो के भने, सदोमको राजाले के भन्छ? अब सुन्नुहोस् 21 पद। अनि सदोमका राजाले अब्राहमलाई भने, मानिसहरू चाहिँ मलाई दिनुहोस् अनि धनमाल चाहिँ आफ्नै निम्ति राख्नुहोस्। तर अब्राहमले सदोमका राजाले भने, मैले स्वर्ग र पृथ्वीका मालिक परमप्रभु सर्वोच्च परमेश्वरको नाममा कसम खाइसकेको छु कि म एउटा धागोदेखि लिएर जुत्ताको एउटा फित्तासम्म पनि लिने छैन, जे तपाईँका हुन् ती थोकहरूबाट म केही लिने छैन, नत्र तपाईँले मैले नै अब्राहमलाई धनी बनाएको हुँ भनी भन्नुहुनेछ। यी जवानहरूले जे खाए सो कुरा र मसँग भएका मानिसहरू आनेर एस्कोल र ममरेको भाग बाहेक यिनीहरू चाहिँ आफ्ना भाग लिउन्। यहाँ चाहिँ परीक्षा के हो भने, यहाँ सदोमले चाहिँ एउटा प्रस्ताव राख्दैछ। यो प्रस्तावमा के छ भने, यो सबै धनमाल तपाईँ राखेको हुन्छ अब्राहमलाई है। हेर्दैछ त्यहाँ, उठका उठ, गदाका गदा, सुन चाँदी के छ के छ, अनि यो सबै राखे हुन्छ। अनि यसो हेर्दा त अब उसले नै जित्यो हो लडाइँमा, अनि अब प्रभुले जिताउनु भयो, यसो तर्क गर्दाखेरि त अब ठिकै हुन्छ। अनि यो चाहिँ होइन प्रभुको काममा प्रयोग गर्नुहुन्छ होइन, यसो सुन्दाखेरि अन्त, तर त्यो गर्नु हुँदैन भनेर अब्राहमलाई चाहिँ परमेश्वरले सल्लाह र बुद्धि दिनलाई चाहिँ मेल्किसेदेकलाई पठाउनु भएछ। अनि मेल्किसेदेकले चाहिँ के भन्छ भने, सर्वोच्च परमेश्वर एल एलियोन, यो चाहिँ हिब्रूमा चाहिँ एल एलियोन भन्ने शब्द हो, नेपालीमा चाहिँ सर्वोच्च परमेश्वर चाहिँ स्वर्ग र पृथ्वीका मालिक हुनुहुन्छ, उहाँले चाहिँ तपाईँलाई जिताउनु भएको हो भन्न साथ अब्राहमले चाहिँ तुरुन्तै सिक्छ। अब्राहम चाहिँ एकदम छिटो सिक्ने, परमेश्वरको कुनै एउटा नाम पाउने बित्तिकै उसले प्रयोगमा ल्याइहाल्छ। उसले भन्छ, यदि मलाई यसरी आशीर्वाद दिने परमेश्वर चाहिँ सर्वोच्च एलियोन स्वर्ग पृथ्वीको मालिक हुनुहुन्छ भने, यो संसारको राजाको हातबाट म किन लिनु र? नत्र भने उसले भन्छ, मेरो धनमाल पाएर त अब्राहम यस्तो धनी भयो, अनि मेरो परमेश्वरलाई आदर हुँदैन, तर मेरो परमेश्वरले हो मलाई वास्तवमा चाहिँ म जे छु उहाँको हातबाट पाएर हुँ। त्यसैले उसले भन्छ, सदोमका राजा तपाईँ आफै राख्नुहोस्। सदोमका राजा जिल पऱ्यो, खुसी पनि भयो, ए हो ल तपाईँ आफै राख्नुहोस् है। एउटा धागो पनि लिँदैन, सानो कुरा पनि लिँदैन है। यहाँ हेर्दाखेरि ए मनपर्ने कति क्लिक टालक राम्रो चिजहरू थियो होला, एउटा चिज पनि लिँदैन, एउटा धागो पनि लिँदैन है। नत्र भन्छ है, मैले अब्राहमलाई धनी बनाएँ भन्दा, हेर न यो सोदोमको राजाको एउटा कुरा चाहिँ धनमालको कुरा गर्यो, तर अर्को कुरा के को कुरा गर्यो हेर्नुहोस् त्यहाँ भाइ एक्काइस पदमा सोदोमको राजाले अर्को कुरा पनि गरेको छ, मानिसहरू चाहिँ मलाई दिनुहोस् है। संसार त्यस्तै छ है, आत्मा चाहिँ मलाई देऊ, तिमीलाई चाहिँ म चाहिँ सम्पत्ति दिन्छु। हामीलाई चाहिँ आत्मामा गरिब बनाउने र हामीलाई चाहिँ संसारको कुराहरू हामीलाई दिएर चाहिँ फसाउने चाहिँ शैतानको पहिलादेखि तरिका हो। अनि वास्तवमा उसलाई अधिकार पनि छैन, सोदोमको राजा त ऊ त नम्र भएर आउँथ्यो, ओहो अब्राहम है तपाईँले गर्दा हाम्रो ज्यान जोगियो आज, अनि मेरो त केही पनि भन्नु छैन, अब भन्नुपर्नेमा ऊ त मानिसहरू मलाई दिनुहोस् भन्दै पो आउँछ। अनि संसारको मान्छे यस्तै हुन्छ, आफ्नो उनीहरू चाहिँ वास्तवमा उनीहरूको बोली यस्तै हुन्छ। अब यहाँ चाहिँ एउटा कुरा हेरेर प्रभु भोजमा जानेछौँ, त्यो चाहिँ रोटी र दाखमध्येको कुरा आएको छ। यहाँ अठार पदमा उल्लेख छ, यो लिएर आउने को हो? उहाँ चाहिँ सालेमका राजा, अनि हिब्रूमा सालेम भनेको चाहिँ शान्ति, त्यसैले शान्तिको राजा भनेको छ यो व्यक्ति चाहिँ। तर हामीलाई थाहा छ शान्तिको राजकुमार त प्रभु येशू हुनुहुन्छ, त्यसैले यो राजा चाहिँ प्रभु येशूको तस्विर हो, छाया हो, चित्रण हो। जसरी प्रभुले भन्नुभएको छ कि पवित्र शास्त्रमा मेरो विषयमा लेखिएको छ। दोस्रो कुरा, यो राजाको नाम चाहिँ मेलकिसेदेक हो, अनि यिनीहरू जानिराख्नुहोस् ल, सालेम भनेको के हो भन्दाखेरि चाहिँ तपाईँले चाहिँ शान्ति हो, तर त्यो ठाउँको नाम हो, सालेम चाहिँ येरुसालेम हो, शान्तिको सहर, येर भनेको सहर। त्यसैले पहिला चाहिँ सालेम मात्र पनि भनिन्थ्यो, येरुसलेमको राजा भयो, अनि त्यो बेलामा चाहिँ एउटा विश्वासी राजा रहेछ, राख्ला त्यो भन्दा है। अनि सालेमका राजा मेलकिसेदेक, अनि मेलेक सेदेक, यो दुईवटा शब्द मिलेर भनेपछि यो भनेको चाहिँ धार्मिकताको राजा है। मेलेक भनेको राजा हो, मालिक मेलेक, अनि सेदेक भनेको धार्मिकता। त्यसैले यो व्यक्ति चाहिँ शान्तिको राजा पनि हो, धार्मिकताको राजा पनि हो, पुरैपुर यो चाहिँ हाम्रो प्रभु येशूको तस्विर हो। अनि त्यसैले मेलकिसेदेकलाई हामीले कुनै बेला अध्ययन गर्न पायो भने हामीले चाहिँ हाम्रो प्रभुलाई राम्रोसँग बुझ्छौँ, विशेष गरी उहाँको पुजारी गिरीलाई बुझ्छौँ। र आज हामीले त्यो गर्ने छैनौँ, खालि के हेर्नेछ भने यो व्यक्तिले चाहिँ एउटा हातमा रोटी र दाखमध्ये लिएर आएर अब्राहमलाई भेट्न आएछ, उसलाई आशीर्वाद दिन। त्यसैले यो चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टले भन्नुभएको कुरा हामीलाई सहजै बुझ्छौँ। उहाँ चाहिँ क्रुसमा मर्न जानुभन्दा अगाडि उहाँले के भन्नुभयो, रोटी भाँचेर भन्नुभयो, लेऊ खाओ यो मेरो शरीर हो। अनि त्यसपछि अङ्गुरको रस भएको कचरा दिएर भन्नुभयो, आफ्नो रगतको कुरा गर्नुभयो उहाँले, यो चाहिँ तिमीहरूको लागि बहाइनेछ। अनि त्यसैले हामीले यहाँ के सिक्छौँ भने, हामीलाई परीक्षाहरूबाट जोगाउन, जसरी अब्राहमलाई गलत निर्णय परीक्षाबाट जोगाउनलाई चाहिँ प्रभुले चाहिँ यो रोटी र दाँतमा लिएर एकजनालाई पठाउनु भएछ। अनि त्यसैले जब हामी प्रभु येशू ख्रीष्टको दुःखहरूलाई हामी मनन गर्छौँ, तब हामी संसारलाई भुल्न सक्छौँ। आज हामी रोटी र दाँतरस लिन्छौँ अहिले, अनि यसमा हामी परमेश्वरको आज्ञा मुताबिक हामी सोच्यौँ भने, मनन गर्यो भने कि मेरो पापहरूको लागि यस्तो गर्नु पर्यो, मलाई बचाउनलाई यति मूल्य तिर्नु पर्यो, यति दुःख भोग्नु पर्यो भन्दै जब हामी सम्झन्छौँ, तब हामीलाई चाहिँ संसारले चाहिँ सजिलै साथ परीक्षामा पार्न सक्दैन। बुझ्दै हुनुहुन्छ? तर तपाईँहरू त्यो त अब महिनाको एकचोटि मात्र गर्छौँ नि त हो त नि त्यसैले दिनहौँ रोटी र दाखमा नलिए पनि दिनहौँ चाहिँ बाइबल खोलेर हामी चाहिँ रोटी र दाखमा खान सक्छौँ दिनहौँ हामी चाहिँ उहाँको अनुग्रहको सिंहासनमा आएर हामी प्रभु येशूको दुःखहरूलाई चाहिँ हामी देख्न सक्छौँ त्यो धन्यवाद भन्न सक्छौँ अनि हाम्रो हृदय चाहिँ संसारपट्टि हुँदैन किन संसारपट्टि हुन्छ जब चाहिँ हामी रोटी र दाखमालाई बिर्सन्छौँ अर्थात् येशू ख्रीष्टको दुःखहरूलाई चाहिँ हामीले गहिरेर हामीले सोच्दैनौँ धन्यवादी हुँदैनौँ हामी भुल्छौँ मेरो सम्झनामा यो गर्ने गर भन्नुभएको छ त्यसैले हामी त्यो गर्नेछौँ हाम्रो समय अलिकति छ त्यसैले भजन गाउँदै